بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متر، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ آج اب سورہ واقعہ کی آتما کو شانتی پردان کرنے والی پہلی سے لے کر سولہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں سورگی محمد صدیق منشاوی۔
بسم الله الرحمن الرحيم إذا وقعت الواقعة ليس لوقعتها كاذبة خافضة رافعة إذا رجت الأرض رجا وبست الجبال بسا فكانت هباء منبثا وكنتم أزواجا فأصحاب الميمنة ما أصحاب الميمنة وأصحاب المشأمة ما أصحاب المشأمة والسابقون السابقون أولئك المقربون في جنات النعيم ثلة من الأولين وقليل من الآخرين على سرر موضونة متكئين عليها متقابلين صدق الله العظيم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، جب وہ گھٹت ہونے والی مہان گھٹنا ارتھات قیامت گھٹ جائے گی اور اس کے گھٹت ہونے میں کچھ بھی جھوٹ نہیں، وہ گھٹنا الٹ پلٹ کر دینے والی ہوگی، اس سمے دھرتی کو بھوکمپ کے زبردست جھٹکے لگیں گے اور پہاڑ ٹوٹ کر چور چور ہو جائیں گے، تو وہ بکھری ہوئی دھول ہو کر رہ جائیں گے، اور تم لوگ تین پرکار کے ہو جاؤ گے، تو داہنے ہاتھ والے، اور کیا کہنا داہنے ہاتھ والوں کا، اور بائیں ہاتھ والے، اور کیسے دربھاگی ہوں گے بائیں ہاتھ والے، اور آگے بڑھ جانے والے تو آگے بڑھ جانے والے ہی ہیں، وہی اللہ کے نکٹ ورتی ہیں، وہ سورگ کے نعمت بھرے باغوں میں ہوں گے، اگلوں میں سے تو بہت سے ہوں گے اور کچھ پچھلوں میں سے بھی ہوں گے، جو موتی اور یاقوت جڑے تختوں پر ٹیک لگائے آمنے سامنے بیٹھے ہوں گے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤ، ہمارا پرسارن آپ شارٹ وے میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ آج منگلوار ہے، تیر کی 21، ذیلحجہ کی 12 اور جولائی کی بھی 12 تاریخ۔ اس سبھا میں پرسارت ہونے والے کاریکرم اس پرکار ہیں۔ سب سے پہلے آپ سنیں گے وشو سماچار، اس کے بعد ہم آپ کو سنوائیں گے راجنیتک چرچا، اور اس کے بعد پیش کریں گے جیوک ہتھیاروں کا خطرہ کاریکرم، اور انتم کاریکرم ہوگا قرآنی قصے۔ تو شروتاؤ، تازہ اور وسترت خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھتے رہیے۔ ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ اب آپ سید میسم اور مریم مہردادی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے مکھیہ سماچاروں کا سارانش۔ روس میں بھارت کے لیے پہلی ٹرانزٹ کنٹینر ٹرین سڑک سیما سے ایران میں پرویش کر گئی ہے۔ ایران کے ودیش منتری کا کہنا ہے کہ اگر کوٹنیتی کا راستہ کھلا ہوا ہے تو اس کا کریڈٹ تہران کو جاتا ہے۔ جو بائیڈن 13 سے 16 جولائی تک مدھیہ پورو کا دورہ کرنے والے ہیں۔ بھارت میں ایک بار پھر جن سنکھیا میں وردھی کا مدعا چرچا میں ہے۔ اور اب آپ اس طرح سے سماچار سنیے۔
روس سے بھارت کے لیے پہلی ٹرانزٹ کنٹینر ٹرین ایران سڑک سیما سے ایران میں پرویش کر گئی ہے۔ روس سے بھارت کے لیے پہلی ٹرانزٹ کنٹینر ٹرین ماسکو پرانت کے چیخوف اسٹیشن سے چلی، جو 3,800 کلومیٹر کی دوری طے کر کے قزاقستان اور ترکمانستان کے راستے ایران میں پرویش کر گئی۔ اس پر 39 کنٹینر لدے ہیں، اور یہ ایران میں پرویش کرنے کے بعد 1,600 کلومیٹر کی دوری طے کر کے بندر عباس پہنچے گی، جہاں سے ان کنٹینروں کو سمندری مارگ سے بھارت پہنچایا جائے گا۔ نارتھ ساؤتھ کوریڈور میں 3 روٹ ہیں، ایسٹ، ویسٹ اور مڈل۔ اس کوریڈور کے مڈل مارگ میں گرمسار اینچے ریلوے لائن شروع کرنے کے لیے وارتا کے بعد سمجھوتا ہو چکا ہے۔ پراپت رپورٹ کے مطابق ایران کے اپ راشٹرپتی محمد مخبر نے منگلوار کو ایران کی سیما سے بھارت کے لیے پہلی روسی کنٹینر ٹرانزٹ ٹرین کے آگمن کے سماروہ میں کہا، شیتر میں ایران کی استھتی کو دیکھتے ہوئے پارگمن کشمتا میں وردھی سرکار کی آرتھک رنیتیوں اور نیتوں میں سے ایک ہے۔ انہوں نے کہا کہ سڑک اور شہری وکاس منترالے کے پریاسوں سے دیش کی پارگمن کشمتا 8 ملین ٹن سے بڑھ کر 20 ملین ٹن ہو گئی ہے، حالانکہ صحیح یوجنا اور اچت اپایوں کے ذریعے اسے 300 ملین ٹن تک پہنچایا جا سکتا ہے۔
اسلامی گنتنتر ایران کے ودیش منتری حسین امیر عبداللہیان نے کہا ہے کہ اس سمے بھی اگر کوٹنیتی کا راستہ کھلا ہوا ہے تو اس کا کریڈٹ ایران کے پریاسوں اور نیتوں کو جاتا ہے۔ حسین امیر عبداللہیان نے ٹویٹ کیا کہ امریکہ کے راشٹرپتی آروپ اور پابندیاں لگا کر امریکی نظریے کو ایک پکشے روپ سے تھوپ نہیں سکتے. انہوں نے کہا کہ کوٹنیتی ون وے روڈ نہیں ہے. امیر عبداللہیان نے کہا کہ پرمانو سمجھوتے کے لیے یہ ضروری ہے کہ نرمی دکھائی جائے اور زمینی سچائی پر نظر رکھی جائے. ایران اور پشچمی دیشوں کے بیچ پابندیاں ہٹانے کے وشے پر جاری وارتا فی الحال وشرام کے لیے رکی ہوئی ہے اور اسے پناہ شروع کرنے کی کوششیں ہو رہی ہیں. اسی سندر میں قطر کی راجدھانی دوحا میں قطر کے مدھیستہ سے ایران اور امریکہ کے بیچ وارتا ہوئی, جس کے بعد یہ آشا جتائی جا رہی تھی کہ پرمانو وارتا پٹری پر لوٹ آئے گی. ٹیکا کار کہتے ہیں کہ امریکہ کی بائیڈن سرکار بیان تو یہی دے رہی ہے کہ وہ پرمانو سمجھوتا بحال کرنا چاہتی ہے, مگر ویوہارک روپ سے امریکہ پابندیاں لگانے سمیت اس طرح کے قدم اٹھا رہا ہے کہ متبھید بڑھتا جا رہا ہے.
امریکہ کے راشٹرپتی جو بائیڈن 13 سے 16 جولائی تک پشچمی ایشیا کا دورہ کرنے والے ہیں اور اس یاترا سے پہلے کئی اٹکلیں اور انومان تیز ہو گئے ہیں. وائٹ ہاؤس کے سوتر کہتے ہیں کہ اس سمے سعودی عرب کے ساتھ امریکہ کے سمبند تناؤ کا شکار ہیں اور دونوں کی کوشش ہے کہ حالات سامان्य ہو جائیں. امریکہ کی کوشش ہے کہ سعودی عرب تیل کا اتپاد بڑھائے تاکہ تیل کی قیمتوں میں کمی آئے, جبکہ اس کے ساتھ ہی واشنگٹن کی یہ بھی کوشش ہے کہ سعودی عرب سے اسرائیل کے سمبند مضبوط ہو جائیں. جو بائیڈن نے فروری 2021 سے ہی سعودی عرب کو آکرامک ہتھیار بیچنا روک رکھا ہے, اس پر سعودی عرب کافی ناراض ہے. اس بیچ امریکہ کے راشٹریہ سرکشا صلاح کار جیک سلیوان نے کہا ہے کہ روس ایران سے سینکڑوں سرویلانس ڈرون خرید رہا ہے, جس میں ایسے ڈرون بھی شامل ہیں جو میزائل فائر کر سکتے ہیں. روس یہ ڈرون یوکرین یدھ میں استعمال کرنا چاہتا ہے. سلیوان نے پترکاروں سے کہا ہے کہ ہماری جانکاری ہے کہ ایرانی سرکار روس کو کئی سو ڈرون ایک نردھارت سمے سیما کے بھیتر دینا چاہتی ہے. امریکہ کا یہ بھی دعویٰ ہے کہ یوکرین یدھ میں روس کو ہتھیاروں کی بھاری کمی کا سامنا ہے اور آنے والے دنوں میں روس کے سامنے یہ سنکٹ اور بھی گہرا ہو جائے گا.
اسرائیل کے یدھ منتری بینی گانس نے کہا ہے کہ اسرائیل اسی ہفتے ہونے والی امریکی راشٹرپتی جو بائیڈن کی یاترا میں انہیں بتائے گا کہ ایران کے خلاف سینک الائنس بنانے کے پریاسوں میں اب تک کیا پرگتی ہوئی ہے. گانس نے ایک کاریکرم میں کہا کہ ہماری پہلی چنوتی ایران کی اکرمکتا اور اس کے پرمانو لکشوں کا مقابلہ کرنا ہے. انہوں نے کہا کہ 2 دن میں جو بائیڈن اسرائیل کی یاترا کرنے والے ہیں, جس میں امریکی راشٹرپتی کے سامنے مانگ رکھی جائے گی کہ وہ ایران ویرودھی سینک الائنس بنانے میں مدد کریں. انہوں نے کہا کہ وہ آنے والے ورشوں میں ایران کے خلاف لامبندی مضبوط کرنے کی کوشش کریں گے. اس سے پہلے وہ کہہ چکے ہیں کہ پشچمی ایشیا میں ایک ایئر ڈیفینس الائنس بنایا جا رہا ہے جس کا نیتریتو امریکہ کرے گا, اور جو بائیڈن کی آگامی یاترا میں اس الائنس کو مضبوط کرنے کی کوشش کی جائے گی. ٹیکا کار مانتے ہیں کہ اسرائیلی سمے پشچمی ایشیا کے علاقے میں بہت بری طرح الگ تھلگ پڑ گیا ہے. بے شک وہ کچھ عرب سرکاروں سے سمجھوتے کر رہا ہے, مگر اسے صاف دکھائی دے رہا ہے کہ اس کی سرکشا خطرے میں ہے, کیونکہ عرب مسلم دیشوں میں جنتا کے سطر پر اس کے خلاف گہری نفرت پائی جاتی ہے.
بھارت میں ایک بار پھر جن سنکھیا وردھی کا مدعا چرچا میں ہے, اور اتر پردیش کے مکھیہ منتری یوگی آدتیہ ناتھ نے اپنے خاص نظریے کے کرم میں ایک نیا بیان دیا ہے, مگر اس بیچ بھاجپا کے ایک انیہ نیتا مختار عباس نقوی نے الگ بات کہی ہے. اتر پردیش کے مکھیہ منتری یوگی آدتیہ ناتھ نے کہا ہے کہ پریوار نیوجن کے ذریعے جن سنکھیا نینترن کی بات کرتے سمے اس بات کا دھیان رکھنا چاہیے کہ اس سے جن سنکھیا اسنتولن کی استھتی پیدا نہ ہو پائے. یوگی آدتیہ ناتھ نے کہا کہ یہ ایک چنتا کا وشے ہے ہر ایک اس دیش کے لیے جہاں جن سنکھیا کی اسنتولن کی استھتی پیدا ہوتی ہے, دھارمک جن سنکھیا کی پر وپریت اثر پڑتا ہے. پھر ایک سمے کے بعد وہاں پر اویوستھا اور اراجکتا پیدا ہونے لگتی ہے. وہیں بی جے پی نیتا اور پورو کیندریہ منتری عباس نقوی نے ٹویٹ کر کہا ہے کہ بڑھتی جن سنکھیا کسی مذہب اور جاتی کی سمسیا نہیں ہے بلکہ ملک کی مصیبت ہے. نقوی نے اپنے ٹویٹ میں کہا ہے کہ بےتحاشا جن سنکھیا وسفوٹ کسی مذہب کی نہیں ملک کی مصیبت ہے, اسے جاتی دھرم سے جوڑنا جائز نہیں ہے.
بن سلمان ایک پاگل شخص ہے جس سے دنیا کی سرکشا کو خطرہ ہے, سعودی عرب خفیہ ایجنسی کے پورو پرمکھ نے بتایا ہے. امریکی راشٹرپتی جو بائیڈن کی ریاض یاترا کے سندر میں سعودی عرب کی خفیہ ایجنسی کے پورو پرمکھ نے کہا ہے کہ سعودی کراؤن پرنس مانسک روپ سے ایک بیمار ویکتی ہیں, اسی لیے وہ دنیا کی سرکشا کے لیے خطرہ ہیں. گورتلب ہے کہ اگلے کچھ دنوں میں بائیڈن اویدھ ادھیکرت علاقوں کا اور سعودی عرب کا دورہ کرنے والے ہیں. سعودی خفیہ ایجنسی کے پورو ورشٹھ ادھیکاری سعد الجبری نے سی بی ایس سے بات کرتے ہوئے کہا، سعودی کراؤن پرنس محمد بن سلمان مانسک روگی، ہتھیارا اور اسیمت سویدھائیں رکھنے والا شخص ہے، اسی لیے وہ دنیا کے لیے ایک بڑا خطرہ ہیں۔ الجبری کا کہنا تھا کہ وہ کسی پر رحم نہیں کرتے ہیں، ان میں کسی کے لیے کوئی بھاونا نہیں ہے اور وہ کبھی اپنی غلطیوں سے سیکھتے نہیں ہیں۔ پورو سعودی ادھیکاری نے اپنی جان کو خطرہ بتاتے ہوئے کہا کہ بن سلمان کبھی بھی ان کی ہتیا کروا سکتے ہیں کیونکہ ان کے پاس شاہی پریوار کے خفیہ راز ہیں۔
یورپی یونین کی کرنسی یورو کی قیمت میں اس سال قریب 12 فیصدی گراوٹ آئی ہے اور اس کا ایکسچینج ریٹ 20 سال میں پہلی بار امریکی ڈالر کے برابر پہنچ گیا ہے۔ منگلوار کو یورو گر کر امریکی ڈالر کے برابر پہنچ گیا، یعنی ایک یورو ایک امریکی ڈالر کے بدلے میں ایکسچینج ہوا۔ مہنگائی اور روس یوکرین یدھ کے کارن انرجی سپلائی کو لے کر انشچتا سے یورپ میں مندی کی آشنکا تیز ہو گئی ہے۔ ان کارنوں سے یورو کی قیمت میں تیزی سے گراوٹ آ رہی ہے۔ یدھ سے پہلے یورپی یونین کی لگ بھگ 40% گیس روس سے آیات ہوتی تھی، لیکن روس کے خلاف امریکہ اور یورپی دیشوں کے آرتھک پرتیبندھوں کے بعد اب یہ استھتی بدل رہی ہے۔ یورپی دیش روسی تیل اور گیس پر اپنی نربھرتا کم کرنے پر کام کر رہے ہیں، ساتھ ہی روس نے بھی کچھ یورپی دیشوں کو گیس کی سپلائی کم کر دی ہے۔
بی بی سی نے اپنی ایک رپورٹ میں ایسے ثبوتوں کا الیکھ کیا ہے جو افغانستان میں عام ناگرکوں پر برٹش اسپیشل فورسز کے اتیاچاروں اور یدھ اپرادھوں سے پردہ اٹھاتے ہیں۔ رپورٹ کے مطابق برٹش اسپیشل فورسز نے افغانستان میں نہتیا اور حراست میں لیے گئے لوگوں کو یاتنائیں دی تھیں اور ان کی ہتیائیں کی تھی۔ رپورٹ میں کہا گیا ہے کہ برٹش اسپیشل فورس کی ایک یونٹ نے 54 لوگوں کی سندگدھ پرستھتیوں میں ہتیا کی تھی۔ جانچ میں پایا گیا ہے کہ ورشٹھ ادھیکاریوں نے کتھت ہتیاؤں کو رپورٹ نہیں کیا اور نہ ہی سینیہ پولیس کے سامنے ثبوتوں کو پیش کیا۔ ستمبر 2001 میں ورلڈ ٹریڈ سینٹر پر ہوئے آتنکی حملے کے بعد القاعدہ سے مقابلے کے بہانے امریکہ نے ناٹو کے سہیوگ سے افغانستان پر حملہ کر دیا تھا اور طالبان کا تختہ پلٹ کر دیا تھا۔ حالانکہ 20 سال بعد طالبان نے امریکہ اور اس کے سہیوگیوں کو یدھ میں پراست کر دیا اور ودیشی سینکوں کو دیش سے نکالنے پر مجبور کر دیا۔ اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گنتانت ایران کی آواز۔
راجنیتک چرچا۔
दोस्तों, राजनीतिक चर्चा का दैनिक कार्यक्रम लेकर उपस्थित हैं। कायम रिजवी का सलाम स्वीकार कीजिए। अमरीका आज भी क्षेत्रीय देशों को ईरान से डरा रहा है। ईंधन की कमी ने बाइडेन को सऊदी अरब के निकट ला दिया है और भारत में बढ़ती जनसंख्या पर प्रतिक्रियाएं। तो इन मुद्दों पर विस्तार से हम कार्यक्रम में चर्चा करेंगे। अपने हथियारों को बेचने के लिए अमरीका क्षेत्रीय देशों को लगातार ईरान से डरा रहा है। एक समीक्षा के साथ उपस्थित हैं मोहम्मद मेहदी।
अमेरिका की राष्ट्रीय सुरक्षा परिषद के प्रवक्ता जॉन कर्बी ने कहा है कि वॉशिंगटन दिन प्रतिदिन बढ़ती ईरानी चुनौतियों से मुकाबले के लिए पश्चिम एशियाई देशों के साथ मिलकर एयर डिफेंस सिस्टम को मजबूत बनाने के मार्गों की समीक्षा करेगा। जॉन कर्बी के बयान की प्रतिक्रिया में ईरान के विदेश मंत्रालय के प्रवक्ता नासिर कनानी ने कहा कि क्षेत्र में आतंकवाद और असुरक्षा में विस्तार के अलावा अमेरिकी उपस्थिति का कोई अन्य परिणाम नहीं है। उन्होंने कहा कि अमेरिका क्षेत्र की वास्तविकताओं पर ध्यान दिए बिना केवल अपने लक्ष्यों को साधने के लिए ईरान फोविया जैसे विषयों को पेश करता और फूट डालने की चेष्टा में रहता है, और जो चीज अमेरिका के लिए महत्वपूर्ण है वो उसके अवैध हित और क्षेत्र में जायोनी शासन के अवैध हितों के लिए प्रयास करना है। वर्षों से अमेरिका क्षेत्रीय देशों को ईरान से डराता रहा है। उसके इस कार्य का लक्ष्य फारस की खाड़ी के देशों के हाथों अरबों डॉलर का हथियार बेचना है। दूसरे शब्दों में अमेरिका ये नीति अपनाकर जहां दूसरे देशों विशेषकर फारस खाड़ी के देशों को ईरान से डराकर उनके हाथों आधुनिकतम हथियारों को बेच रहा है, वहीं पूरी दुनिया में ईरान की छवि को भी खराब करने की चेष्टा कर रहा है। अमेरिका ने फारस की खाड़ी के देशों को अपने हथियारों की मंडी बना रखा है और इन देशों के हाथों अपने हथियारों को बेचकर धन उगाही करता और इन देशों का शोषण व दोहन करता है। जानकार हलकों का मानना है कि अमेरिका ईरान के खिलाफ जो दुष्प्रचार करता है उसके इन कृत्यों का लक्ष्य वास्तविकताओं से आम जनमत का ध्यान भटकाना है और दूसरे देशों के लोगों को ये समझाना है कि ईरान खतरा है, जबकि वास्तविकता इसके बिल्कुल विपरीत है। आज अफगानिस्तान, इराक, सीरिया और यमन जैसे देशों में अमेरिकी हस्तक्षेप वहां अशांति जारी रहने का मुख्य व असल कारण है। अमेरिका ने शांति व सुरक्षा स्थापित करने और आतंकवाद से मुकाबले के बहाने वर्ष 2001 में अफगानिस्तान पर हमला किया था और 20 वर्षों तक वहां पर अमेरिकी और नेटो सैनिकों के तैनात रहने के बावजूद न तो शांति स्थापित हो पाई और न ही वहां से आतंकवाद का सफाया हो पाया। यही नहीं, एक वक्त था जब अमेरिका तालिबान को आतंकवादी गुट कहता था, पर जब उसने अपने हित तालिबान से संबंध बनाए रखने में देखा तो अपना स्वर बदल कर कहने लगा कि आतंकवाद की दो किस्में हैं, एक अच्छे आतंकवादी और दूसरे बुरे। दूसरे शब्दों में जिससे भी अमेरिका के हित पूरे होते हैं वो आतंकवादी नहीं है, और अगर हो भी तो वो अच्छा आतंकवादी होता है। बहुत से लोग सवाल करते हैं कि किसे आतंकवादी कहा जाता है, उसकी परिभाषा क्या है। इसी तरह लोग सवाल करते और पूछते हैं कि आतंकवादी दो प्रकार के होते हैं, एक अच्छे और दूसरे बुरे, तो ये कब और किसने बताया और बनाया। अच्छे और बुरे आतंकवादी की परिभाषा क्या है। सारांश ये कि अमेरिका और अशांति दो पर्यायवाची शब्द हैं। जहां भी अमेरिका होगा वहां अशांति जरूर होगी। सीरिया और इराक इसके जीवंत उदाहरण हैं।
बाइडेन को वोट देने वालों में से बहुत से लोग अपने इस काम पर अब पछता रहे हैं। पेश है इस बारे में एक रिपोर्ट।
अमरीकी राष्ट्रपति जो बाइडेन सऊदी अरब को नफरत अंगेज बताते थे।
I believe in the order of the Crown Prince.
वो ट्रंप पर एतराज करते थे कि खाशोगजी के हथियारों से इतने करीब क्यों हो रहे हैं, मगर अब उनका रूप बदल गया है। कारण है ईंधन की बढ़ती हुई कीमतें।
More bad news, a new record high when it comes to the price of gas.
ईंधन की कीमत किसी भी तरह नीचे लाना जरूरी है। शायद कीमत कुछ नीचे आ भी जाए क्योंकि सऊदी अरब कुछ उत्पादन बढ़ा सकता है, मगर हजारों दूसरी परेशानियां हैं। संयुक्त राष्ट्र संघ में दुनिया में इकोनॉमिक मैनेजमेंट पर नजर रखने वाली डॉन हॉलैंड का कहना है कि अमेरिका आर्थिक संकट की कगार पर खड़ा है और ये समस्या लगातार गंभीर रूप धारण कर रही है। उनका कहना है कि इन्फ्लेशन से बढ़ने वाले दबाव को हल्के में नहीं लेना चाहिए। इस बीच सबसे ज्यादा खुशी ट्रंप को है, जो देख रहे हैं कि उनकी सरकार खत्म होने के 18 महीने बाद बाइडेन को वोट देने वाले हर 6 अमरीकियों में से 4 पछता रहे हैं। बाइडेन को बढ़ चढ़कर वोट देने वाले अश्वेत भी अब बाइडेन के समर्थन से पीछे हट रहे हैं। ट्रंप को बस एक ही चिंता है कि 6 जनवरी के मामले की अदालती कार्यवाही से किसी तरह सुरक्षित बच जाएं। इसी मामले में उनके करीबी सहयोगी स्टीव बेनन को अदालत में लाया गया है और वो ट्रंप के खिलाफ गवाही देने वाले हैं। इस समय रिपब्लिकन पार्टी को व्हाइट हाउस की गद्दी हासिल करने की बड़ी उम्मीद बढ़ गई है। उनको लगता है कि जो बाइडेन लगातार अपने फैसलों से ऐसी गलतियां कर रहे हैं जिनसे रिपब्लिकन पार्टी के लिए وائٹ ہاؤس کا راستہ آسان ہو جائے گا اور امریکہ کی باگڈور ایک بار پھر ان کے ہاتھ میں آ جائے گی۔ نیو یارک سے آئی آر آئی بی کے لیے کامران نجف زادے کی رپورٹ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کاریکرم راجنیتک چرچا۔
اور شوتاؤ، اب رخ کرتے ہیں ہم بھارت کا۔ مختار عباس نقوی کہتے ہیں کہ بڑھتی جن سنکھیا کا دوش کسی ایک دھرم یا سمودائے پر نہیں لگایا جا سکتا۔ نئی دلی سے شمشاد کاظمی کی رپورٹ۔
سنیکت راشٹر سنگھ کی ایک رپورٹ میں اس بات کی بھوشیہ کی گئی ہے کہ بھارت کی جن سنکھیا اگلے ورش تک چین کی جن سنکھیا سے ادھک ہو جائے گی۔ بھارت جن سنکھیا کی درشتی سے اس سمے چین کے بعد وشو کا دوسرا سب سے بڑا دیش ہے۔ سنیکت راشٹر سنگھ کی رپورٹ میں یہ بھی کہا گیا ہے کہ اس ورش نومبر تک وشو کی جن سنکھیا 8 ارب سے ادھک ہو جائے گی۔ 1 ارب 30 کروڑ سے ادھک کی جن سنکھیا والے بھارت میں بڑھتی ہوئی آبادی ایک بڑی سمسیا بن رہی ہے اور اسے نینترت کرنے کے لیے قانون بنانے کی مانگ زور پکڑ رہی ہے۔ دیش میں بڑھتی ہوئی جن سنکھیا کے مدے پر راجنیتی بھی تیز ہو گئی ہے۔ پورو کیندری منتری ایوم بھاجپا کے ورشٹھ نیتا مختار عباس نقوی نے اپنے ٹویٹ سندیش میں کہا ہے کہ جن سنکھیا میں بے تحاشا بڑھوتری کسی دھرم کی نہیں بلکہ دیش کی سمسیا ہے، جسے کسی دھرم یا ذات سے جوڑنا اچت نہیں ہے۔ اتر پردیش کے مکھیہ منتری یوگی آدتیہ ناتھ نے بھی بڑھتی ہوئی جن سنکھیا پر چنتا جتاتے ہوئے اسے نینترت کرنے کی آوشیکتا پر بل دیا اور کہا کہ جن سنکھیا کو سنتولت رکھنا بھی ضروری ہے، نہیں تو اس سے اویوستھا اور اراجکتا پیدا ہو سکتی ہے۔ انہوں نے کل انتراشٹریہ جن سنکھیا دیوس کے افسر پر آیوجت ایک کارکرم میں کہا کہ ہر دھرم، ذات اور سمپردائے کو جن سنکھیا نینترن کے پریاسوں میں شامل کیا جانا چاہیے تاکہ آبادی کا سنتولن بگڑنے نہ پائے۔ اتر پردیش کے مکھیہ منتری نے کہا کہ جن سنکھیا نینترن کے پریاسوں میں ایسا نہ ہو کہ کسی ایک سمودائے کی جن سنکھیا بڑھنے کی گتی تیز ہو اور دوسرے سمپردائے کی کم ہو۔ انہوں نے کہا کہ جن سنکھیا نینترن کے کارکرموں میں سبھی کو سمان روپ سے شامل کیا جائے، کیونکہ یدی ایسا نہیں ہوا تو دھارمک جن سنکھیا پر اس کا نکاراتمک پربھاؤ پڑے گا۔
ہر ایک اس دیش کے لیے جہاں پہ جن سنکھیا سنتولن کی استھتی پیدا ہوتی ہے، جن سانکھیکی سنتولن کی استھتی پیدا ہوتی ہے، ریلیجیس ڈیموکریسی پر اس کا وپریت اثر پڑتا ہے، پھر وہاں پر ایک سمے کے بعد اویوستھا اور اراجکتا جنم لینے لگتی ہے۔
اسی بیچ اتر پردیش کے پورو مکھیہ منتری ایوم سماجوادی پارٹی پرمکھ اکھلیش یادو نے یوگی آدتیہ ناتھ کے بیان پر پرتکریا دیتے ہوئے کہا کہ اراجکتا آبادی سے نہیں بلکہ لوکتنتر کے مولیوں کی بربادی سے پیدا ہوتی ہے۔ کیندری منتری ایوم بھاجپا نیتا گریراج سنگھ نے کہا کہ پچھلے 3 دہائیوں میں بھارت آرتھک وکاس کی گتی میں چین سے پچھڑ گیا ہے، لیکن جن سنکھیا وردھی میں پڑوسی دیش سے آگے ہے۔ انہوں نے کسی دھرم یا سمودائے کا نام لیے بنا کہا کہ 10-10 بچے پیدا کرنے کی سوچ دیش کے سیمت سنسادھنوں کے درشٹی گت بدلنے کی آوشیکتا ہے۔ بھارت کی جن سنکھیا میں وردھی کے لیے اکثر کچھ ورگوں کی اور سے مسلمانوں کو ذمہ دار بتایا جاتا رہا ہے، لیکن جن سنکھیا پر جاری حالیہ رپورٹوں میں کہا گیا ہے کہ مسلمانوں کی جن سنکھیا میں وردھی کی در پہلے کی اپیکشا کم ہوئی ہے۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
اسی کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں پر سماپت ہوتا ہے۔
अब प्रस्तुत है अगला कार्यक्रम जैविक हथियारों का खतरा।
जैविक युद्ध का खतरा।
दोस्तों, साप्ताहिक कार्यक्रम जैविक युद्ध का खतरा की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और सैयद मिसम का सलाम स्वीकार कीजिए।
मानव समाज को हमेशा विभिन्न प्रकार की चुनौतियों का सामना रहा है। अंतर केवल इतना है कि ये चुनौतियां जगह और समय के अनुसार बदलती रहती हैं। इस समय भी मानव समाज देशों और अंतर्राष्ट्रीय संगठनों को विभिन्न प्रकार की चुनौतियों का सामना है। इन चुनौतियों में से एक जैविक हथियारों की चुनौती है। जैविक हथियारों की तबाही और उनकी विशेषताओं के दृष्टिगत दुनिया के कुछ देश, विशेषकर वर्चस्वादी शक्तियां व देश, इन हथियारों के प्रयोग पर ध्यान दे रहे हैं। जो देश और वर्चस्वादी शक्तियां जैविक हथियारों के निर्माण पर ध्यान दे रही हैं, उसकी एक वजह यह है कि इन हथियारों के निर्माण पर लागत अधिक नहीं आती है और इन्हें आराम से एक स्थान से दूसरे स्थान तक पहुंचाया जा सकता है। जिस तरह से कोरोना वायरस ने दर्शा दिया कि बहुत आराम से एक जगह से दूसरी जगह पर स्थानांतरित हो सकता है और इस बात का पता भी नहीं लगाया जा सकता कि कोरोना स्थानांतरित हो रहा है, ठीक उसी तरह जैविक हथियार भारी तबाही मचाने के लिए आतंकवादी गुटों के हाथों में बेहतरीन हथियार व संसाधन हो सकते हैं।
जैविक बीमारियां विभिन्न तरीके से फैलाई जा सकती हैं। ये बीमारी बहुत ही स्वाभाविक तरीके से इंसानों और जानवरों में फैलाई जा सकती है। यही नहीं, जैविक हथियारों या बीमारियों के माध्यम से वनस्पतियों, प्राकृतिक स्रोतों, यहाँ तक कि हवा और पानी को भी दूषित किया जा सकता है। आज बहुत सी वनस्पतियां खत्म हो गई हैं और वहां हरियाली के स्थान पर बड़े बड़े सूखे और चटियल मैदानों को देखा जा सकता है। इस प्रकार के कुछ क्षेत्रों को देखने के बाद ऐसा प्रतीत होता है कि यहाँ पर कभी हरियाली थी ही नहीं, और हरियाली न होने की वजह से इंसानों को विभिन्न प्रकार की समस्याओं का सामना करना पड़ रहा है। जैसे जिन क्षेत्रों में हरियाली और हरे भरे पेड़ अधिक होते हैं, वहाँ वर्षा अधिक होती है, और वर्षा, हरियाली और पेड़ पौधे वे चीज़ें हैं जिनसे वातावरण बिल्कुल साफ व स्वच्छ रहता है और भारी मात्रा में ऑक्सीजन पैदा होती है, और जब इंसानों को प्रचुर मात्रा में सांस लेने के लिए ऑक्सीजन मिलेगी तो उनका स्वास्थ्य अधिक ठीक रहेगा।
जिन चीज़ों के माध्यम से जैविक बीमारियां सबसे अधिक तेजी से फैलती हैं और दूरस्थ क्षेत्रों को भी अपनी चपेट में ले लेती हैं, वो हवा है। जिन चीज़ों से जैविक हथियारों को बनाया जाता है, उनमें से एक मशरूम है। मशरूम वो चीज़ है जो इंसानों, जानवरों, यहाँ तक कि वनस्पतियों को भी नुकसान पहुँचा सकता है। यहाँ इस बात का उल्लेख आवश्यक है कि मशरूम दो प्रकार के होते हैं। कुछ मशरूम ऐसे होते हैं जिन्हें खाया जाता है, जबकि कुछ ऐसे होते हैं जो विषैले होते हैं। अगर मशरूम माइक्रोब से दूषित है तो वो इंसानों, जानवरों, यहाँ तक कि वनस्पतियों के लिए भी हानिकारक है।
इसी प्रकार जिन चीज़ों के माध्यम से जैविक हमला किया जाता है और उसका प्रभाव बहुत अधिक है, वो पानी है। मिसाल के तौर पर 1 ग्राम क्लॉस्ट्रिडियम को फैला दिया जाए तो 6 घंटे में वो 80 लाख लोगों को मार सकता है। यहाँ एक रोचक बिंदु का उल्लेख आवश्यक है और वो ये है कि जैविक हथियारों के प्रयोग का असर इंसानों, जानवरों, यहाँ तक कि वनस्पतियों पर वर्षों तक बाकी रहता है। यहाँ तक कि वो जानवरों की जो प्राकृतिक बनावट व संरचना है उसे भी परिवर्तित कर सकता है और पूर्ण रूप से उसका अंत कर सकता है।
आज की प्रगति से पहले एक खबर को एक देश से दूसरे देश तक पहुँचाने में उसे महीनों या घंटों का समय लगता था, पर आज विज्ञान यानी इंसान ने इतनी प्रगति कर ली है कि मात्र कुछ सेकंडों में वो घर बैठे अपनी खबर या बात को पूरी दुनिया में पहुंचा सकता है। यही नहीं, कुछ क्षणों में उसकी खबर या बात पर दुनिया में प्रतिक्रिया भी हो सकती है। सारांश ये कि इंसान ने जहां ज्ञान विज्ञान और तकनीक में बहुत अधिक प्रगति कर ली है, वहीं उसने इंसानों जानवरों यहां तक कि पर्यावरण को नुकसान पहुंचाने के तरीकों को भी सीख लिया है और उसके इस ज्ञान से प्रकृति को बहुत अधिक नुकसान पहुंच रहा है।
आज इंसान अपने स्वार्थ के लिए हरे भरे पेड़ों को काट कर खेत मकान और कारखानों का निर्माण कर रहा है। आज ऐसे बहुत से स्थान देखने को मिल जाएंगे जहाँ किसी समय बेहतरीन खेती की जाती है, पर आज वहाँ आलीशान मकान दुकान और कारखाने आदि बने हुए हैं। सोचनीय बिंदु यह है कि एक और खेतिहर जमीनें कम होती जा रही हैं और दूसरी ओर लोगों की जनसंख्या बढ़ती ही जा रही है और उसका नतीजा ये हुआ है कि इंसान कम से कम जमीन में अधिक से अधिक अनाज पैदा कर रहा है और इसके लिए वो अधिक से अधिक रासायनिक खादों का प्रयोग कर रहा है। दूसरे शब्दों में जहाँ वो कम से कम जमीनों में अधिक से अधिक अनाज फल और सब्जियाँ आदि उगा रहा है, वहीं वो इंसानों के साथ साथ जानवरों में विभिन्न बीमारियों व रोगों को इंजेक्ट भी कर रहा है।
आज ज़मीन का जलस्तर बहुत नीचे चला गया है, बहुत सी नदियाँ सूखकर नाला बन गई हैं, पानी के हज़ारों जलाशय बिल्कुल सूख गए हैं। ये सब हरियाली और पेड़ों को काट देने का एक नतीजा है। अगर इंसानों ने पेड़ों को ना काटा होता और हरियाली को ख़त्म ना किया होता तो काफ़ी वर्षा होती और भूमिगत पानी का स्तर नीचे न जाता और नदियाँ सूख कर नाला न बनती। दूसरे शब्दों में ज्ञान विज्ञान के क्षेत्र में इंसान की प्रगति से जहाँ बहुत से कामों में सरलता व सुगमता उत्पन्न हो गई है, वहीं मानव समाज के सामने बहुत सी समस्याएं व चुनौतियां भी उत्पन्न हो गई हैं। आज परमाणु हथियारों, रासायनिक हथियारों और जैविक हथियारों आदि से मानव समाज के लिए जो चुनौतियां व खतरे उत्पन्न हो गए हैं, उन्हें इसी परिप्रेक्ष्य में देखा जा सकता है।
आज अमरीका सहित विश्व की वर्चस्वादी शक्तियाँ परमाणु हथियारों को नष्ट करने के बजाय उनका आधुनिकीकरण कर रही हैं। रोचक बात यह है कि अमेरिका स्वयं को एक जिम्मेदार देश कहता है और दूसरे देशों में मानवाधिकार की स्थिति के प्रति चिंता जताता है, और अमेरिकी विदेश मंत्रालय प्रतिवर्ष दूसरे देशों में मानवाधिकार की स्थिति पर चिंता जताते और रिपोर्ट जारी करते हैं। अपने इस कार्य से वो ये संदेश देना चाहते हैं कि अमेरिका में मानवाधिकार का हनन नहीं हो रहा है, जबकि वास्तविकता जग जाहिर है। अमेरिका में मानवाधिकारों का हनन किसी से ढका छिपा नहीं है। वहां अल्पसंख्यकों, विशेषकर श्याम वर्ण के लोगों के साथ अमेरिकी पुलिस के हिंसक रवैये को इसी परिप्रेक्ष्य में देखा जा सकता है।
अमेरिका स्वयं को जिम्मेदार देश कहता है, जबकि वर्ष 1945 में वो जापान पर परमाणु बम गिरा चुका है। उस परमाणु बमबारी में जापान के दो शहरों नागासाकी और हिरोशिमा में लगभग 2,00,000 लोग मारे गए और अरबों डॉलर की संपत्ति स्वाहा हो गई, और आज तक अमेरिका ने इस महापराध के लिए जापान से माफी तक नहीं मांगी। और अमेरिका दूसरे देशों में मानवाधिकारों के हनन की बात करता है और उन्हें डेमोक्रेसी और लोकतंत्र का पाठ पढ़ाता फिरता है।
पूरे मानव समाज के सामने गंभीर चुनौतियां खड़ी कर देने वाले मुद्दों में से एक जैविक हथियार है। इस समस्या के अलग अलग पहलुओं की समीक्षा पर आधारित है कार्यक्रम जैविक युद्ध का खतरा। हर हफ्ते मंगलवार को
कुछ महीने पहले अमेरिका और उसकी हाँ में हाँ मिलाने वाले देशों के सैनिक 20 वर्षों तक अफगानिस्तान में रहने के बाद इस देश से चले गए, जबकि अमेरिका ने आतंकवाद से मुकाबला करने और अफगानिस्तान में शांति स्थापित करने के बहाने वर्ष 2001 में हमला किया था। 20 वर्षों तक अफगानिस्तान में अमेरिकी सैनिकों के रहने के बावजूद वहाँ न तो शांति स्थापित हुई और न ही आतंकवाद का सफाया हुआ। अफगानिस्तान के जिन क्षेत्रों में विदेशी सैनिक तैनात थे वहां मादक पदार्थ की खेती और तस्करी दोनों में ध्यान योग्य वृद्धि हो गई।
ये अमेरिका के दोहरे मापदंड का ही नतीजा है कि एक समय वो तालिबान को आतंकवादी व चरमपंथी कहता था और उसके खिलाफ कार्रवाई करता था, साथ ही उससे बात भी करता रहता था। अमेरिका ने ही कहा था कि आतंकवादियों की दो किस्में हैं, एक अच्छे और दूसरे बुरे। सारांश ये कि अमेरिका और उसके पिछलग्गू देशों के सैनिक 20 वर्षों तक अफगानिस्तान में रहे और इन वर्षों में ना तो अफगानिस्तान में शांति स्थापित हुई और ना ही आतंकवाद का सफाया हुआ। इसी वजह से क्षेत्र के बहुत से लोग और हल्के अफगानिस्तान की बहुत सी समस्याओं को अमेरिका और उसके घटक देशों के क्रियाकलापों का परिणाम मानते हैं।
इराक के पूर्व तानाशाह सद्दाम ने अनगिनत अपराध अंजाम दिए। ईरान इराक युद्ध के दौरान इराकी सेना को किसने आधुनिकतम हथियारों से लैस किया? ईरानी क्षेत्रों में सद्दाम ने जो कई बार रासायनिक बमबारी करवाई उसे रासायनिक हथियारों से किन देशों ने लैस किया था? ईरान इराक युद्ध के दौरान कितने हजार ईरानी शहीद हुए? सद्दाम ने ईरान पर जो मिसाइल फायर किए और बमबारी की, इन मिसाइलों और बमबारी करने वाले युद्धक विमानों को किसने सद्दाम को दिया था? ईरान इराक युद्ध 8 वर्षों तक चला, ये युद्ध इतना लंबा क्यों खींचा? इसकी वजह क्या है? आतंकवाद के महानायक जनरल कासिम सुलेमानी को किसने शहीद किया? अगर शहीद जनरल कासिम सुलेमानी के प्रयास न होते तो आज इराक और सीरिया में आतंकवादी गुटों व तत्वों की सरकार होती।
सारांश ये कि अमेरिका अभी भी ना तो आतंकवाद और आतंकवादियों का विरोधी था और ना है। इसी प्रकार वो कभी भी और किसी भी हथियार का ना विरोधी था और ना है, चाहे वो सामूहिक विनाश के हथियार हों, परमाणु हथियार हों, रासायनिक व जैविक हथियार ही क्यों ना हों। बल्कि ये वो हथियार हैं जिनके माध्यम से वो अपने हितों को साधता है और इन हथियारों के अस्तित्व में ही उसके हित निहित हैं। तो दोस्तों, आज के कार्यक्रम का समय यहीं समाप्त होता है, हमें इजाजत दीजिए। प्रस्तुत है कुरानी किस्से।
कुरानी किस्से। श्रोताओं, साप्ताहिक कार्यक्रम कुरान किस्से की एक अन्य कड़ी के साथ आपकी सेवा में हाजिर हैं मोहम्मद मेहदी का सलाम, स्वीकार कीजिए। दोस्तों, आज के कार्यक्रम में हम आपको ये बताएंगे कि पवित्र कुरान के सूरह मरियम की 63वीं आयत कब नाजिल हुई थी। बनी जुबैद कबीले का एक व्यक्ति एक दिन अपना सामान बेचने के लिए पवित्र नगर मक्का लेकर आया। आस बिन वाइल नाम के एक व्यक्ति ने उससे उसका सामान खरीदा पर उसका पैसा नहीं दिया। आस बिन वाइल ने ये सोच कर ऐसा किया कि बेचने वाला मक्का का रहने वाला नहीं है और वो कुछ नहीं कर सकता। बेचने वाला व्यक्ति जितने भी अंदाज में हो सकता था उसने अपने सामान का पैसा मांगा, परंतु आस बिन वाइल ने उसकी बातों पर जरा भी ध्यान नहीं दिया और अपने घर चला गया। بیچنے والا ویکتی مجبور ہو کر مسجد الحرام کے نکٹ ابو قبیس نام کے پہاڑ کے اوپر چلا گیا اور بلند آواز سے شیر پڑھا اور پوتر نگر مکہ کے پرتشٹھت و گڑمانے لوگوں کو سمودھت کر کے کہا، ہے قصہ کے خاندان والوں، یہ کیسی اسرکشا اور اتیاچار پورن زندگی ایشور کے گھر کے نکٹ ہے؟ یہ کون سا کام ہے جو تم لوگ خانہ کعبہ کے پاس کر رہے ہو؟ یہ کون سا ویوہار ہے جو تم لوگ کر رہے ہو؟ میرے اوپر اتیاچار ہو رہا ہے اور کوئی نہیں ہے جو اتیاچار کے خلاف آواز اٹھائے اور اس کے مقابلے میں میری مدد کرے۔ بیچنے والے اجنبی وقت کی آواز پوتر نگر مکہ میں گونجی۔ حضرت عبد المطلب کا بیٹا زبیر اپنی جگہ سے کھڑا ہوا اور کہا، اس آواز کو انسنا نہیں کیا جا سکتا۔ اس کے بعد وہ قریش قبیلے کے سرداروں کے پاس گیا۔ اس نے بنی ہاشم، بنی زہرا، بنی تمیم اور بنی حارث جیسے وبھن قبیلوں کے لوگوں کو اپنے ساتھ کر لیا۔ وہ سب عبداللہ بن جدعان کے گھر جمع ہوئے اور وہاں ان سب نے حلف الفضول نامک سمجھوتا کیا اور ان سب نے اپنے ہاتھوں کو زمزم کے پانی میں اس چن کے روپ میں ڈبویا کہ وہ اس سمجھوتے کے پرتی کٹیبدھ رہیں گے۔ ان سب نے جو سمجھوتا کیا تھا اس میں یہ بات لکھی تھی، اجنبی اور غیر اجنبی پر اتیاچار نہیں ہونا چاہیے اور ظالم سے مظلوم کا ادھیکار لیا جائے گا۔ یہ وہ سمے تھا جب پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم ماتر 20 سال کے تھے اور جو سمجھوتا کیا گیا پیغمبر اسلام بھی اس کے سدسیہ تھے، یعنی جن لوگوں نے سمجھوتا کیا تھا اس میں پیغمبر اسلام بھی شامل تھے۔ اس سمجھوتے کے بعد وہ سب سے پہلے آس بن وائل کے گھر گئے اور اس سے پوتر نگر مکہ میں آنے والے اجنبی مظلوم وقت کے ادھیکار کو لے لیا۔ آس بن وائل پوتر نگر مکہ کے انیک شروادیوں میں سے تھا۔ وہ پیغمبر اسلام کا گھور شتر تھا۔ پیغمبر اسلام سے اس کے دشمنی کی سیما یہ تھی کہ جب بھی پیغمبر اسلام کے خلاف کوئی سبھا و سنگوشتھی ہوتی تھی تو اس میں وہ ضرور بھاگ لیتا تھا، یہاں تک کہ جب وہ کافر اور انیکیشوروادی حضرت ابو طالب علیہ السلام کے گھر گئے اور ان سے کہا کہ پیغمبر اسلام سے کہیں کہ اسلام کا پرچار پرسار بند کر دیں، تو ان کافروں میں آس بن وائل بھی تھا۔ جب پوتر نگر مکہ کے کافر حضرت ابو طالب علیہ السلام کے پاس گئے تھے تو ان سب نے انہیں دھمکی بھی دی تھی اور کہا تھا کہ آپ ہمارے بزرگ ہیں اور آپ بنی ہاشم کے گڑمانے و پرتشٹھت انسان ہیں۔ ہم لوگوں نے کئی بار آپ سے کہا کہ اپنے بھتیجے کو منع کر لیجئے، پرنتو آپ نے منع نہیں کیا، اور اب ہم اس بات کو برداشت نہیں کریں گے کہ محمد ہمارے پوروجوں کو کچھ کہیں اور ہمیں نادان و نہ سمجھ کہیں اور ہمارے خداؤں کو برا بھلا کہیں۔ آپ انہیں روکیے ورنہ ہم آپ سے جنگ کریں گے اور ہم دونوں میں سے کوئی ایک مارا جائے گا۔ اس کے بعد حضرت ابو طالب علیہ السلام پیغمبر اسلام کی سیوا میں پہنچے اور قریش قبیلے کے سرداروں کی ساری باتیں بتائی اور کہا، ہے محمد، اپنا اور ہمارا خیال رکھو، ہمیں اس چیز میں مت ڈالو جس کی ہم چھمتا نہیں رکھتے۔ اس کے بعد پیغمبر اسلام نے کہا، ہے چاچا، اگر میرے دائنے ہاتھ میں سورج اور بائیں ہاتھ میں چاند لا کر رکھ دیں تب بھی میں اپنے ادیش و پرچار پرسار سے پیچھے نہیں ہٹوں گا، یہاں تک کہ اسلام پھیل جائے یا اس مارگ میں میں مارا جاؤں۔ اس کے بعد پیغمبر اسلام حضرت ابو طالب علیہ السلام کے پاس سے اٹھ کر جانے لگے تو کچھ ہی قدم چلے تھے کہ حضرت ابو طالب علیہ السلام نے انہیں آواز دی اور شعر پڑھنے کے انداز میں کہا، میرے بھتیجے، قریش بالکل تمہیں نہیں پا سکتا، یہاں تک کہ میں دفن ہو جاؤں تمہارے مدد سے سوئی کی نوک کے برابر بھی پیچھے نہیں ہٹوں گا۔ تمہیں جس چیز کا آدیش ملا ہے اسے سپشٹ کرو اور کسی سے مت ڈرو اور لوگوں کو شبھ سوچنا دو، آنکھوں کو ٹھنڈک پہنچاؤ۔ تم نے مجھے اپنے دھرم کی اور آمنترت کیا ہے، میں جانتا ہوں کہ تم سچے ہو اور تم جس چیز کی طرف لوگوں کو بلا رہے ہو اس میں تم امین اور سچے ہو۔ سچ میں محمد کا دھرم دنیا کا بہترین و سروتم دھرم ہے۔ اس کے بعد حضرت ابو طالب علیہ السلام پوتر نگر مکہ کے کافروں کے پاس گئے اور ان سے کہا، ایشور کی سوگند، محمد نے بالکل جھوٹ نہیں کہا ہے، اس آدھار پر ہم محمد کو منع نہیں کریں گے اور تمہارے حوالے نہیں کریں گے، اور تم سب جاؤ، جب تمہارا مارگ درشن ہو جائے تب واپس آنا۔ پوتر نگر مکہ کے کافر ہمیشہ پیغمبر اسلام کو کشٹ پہنچاتے تھے۔ دوسرے کافروں اور انیک وادیوں کی بھانتی آس بن وائل بھی سدائے پیغمبر اسلام کو کشٹ پہنچاتا تھا۔ ایک دن آس بن وائل کچھ دوسرے کافروں کے ساتھ پیغمبر اسلام کی سیوا میں گیا اور کہا، ہے محمد، تم ہمارے دھرم کا انوسرن کرو اور ہم تمہارے دھرم کا انوسرن کرتے ہیں، اور ہمارے پاس جو ادھیکار ہیں ان سب میں آپ کو بھاگیدار بناتا ہوں۔ ایک ورش تک تم ہمارے خداؤں کی اپاسنا کرو اور ایک ورش تک ہم تمہارے خدا کی اپاسنا کرتے ہیں۔ اگر تمہارا دھرم بہتر ہوگا تو ہم بھی اس میں شامل ہو جائیں گے اور اسے لا اٹھائیں گے۔ اس پر پیغمبر اسلام نے فرمایا، اللہ کی پناہ کہ میں کسی کو مہان ایشور کا سمتلیہ قرار دوں۔ کئی سال تک کسی طرح سے چلتا رہا، یہاں تک کہ پورے عرب پرائدیپ میں اسلام پھیل چکا تھا، پر ابھی بھی کچھ ایسے لوگ تھے جو اگیانتا کے کال میں جی رہے تھے اور اسلام کی جیون دائک شکشاؤں سے دور تھے۔ اسلام پھیل جانے کے باوجود جو کافر اور مشرک اگیانتا کے کال کا جیون ویتیت کر رہے تھے، وہ ویاپاریوں کی بھانتی اپنے فائدے اور نقصان کو دیکھتے تھے۔ انہوں نے پیغمبر اسلام سے کہا، اگر ہم آپ کی بات مان لیں اور آپ کے اللہ اور پرلے پر ایمان لائیں تو ہمیں کیا فائدہ ہوگا؟ اس کے بدلے میں ہمیں پرلوک میں کیا ملے گا؟ پیغمبر اسلام نے سورگ میں ملنے والی نعمتوں کو بیان کیا، پر ان سب نے پیغمبر اسلام کی تارکک باتوں کو سویکار کرنے کے بجائے ان کا مذاق اڑایا اور کہا، یہ نعمتیں ادھار ہیں، نقد میں آپ کے پاس کیا ہے؟ ہم نے تو سورگ کو نہیں دیکھا ہے اور وہاں سے کوئی آیا بھی نہیں ہے، تو ہم کیسے آپ کی بات مان لیں اور اس بات پر وشواس کر لیں کہ سورگ ہے؟ جن کافروں نے پیغمبر اسلام سے اس پرکار کی بات کہی ان میں آس بن وائل بھی ایک تھا۔ آس اپنی باغ اور کھیت میں کام کرنے کے لیے کچھ مزدوروں سے ہر روز کام کراتا تھا۔ ایک دن کچھ مسلمانوں کا ایک گروہ اس کے کھیت میں کام کرنے کے لیے گیا۔ جب کام ختم ہو گیا تو اس نے مسلمان مزدوروں کی مزدوری دینے کے بجائے طنز کرتے اور مذاق اڑاتے ہوئے کہا، محمد تمہارے آقا اور سوامی ہیں، وہ پیغمبری کا دعویٰ کرتے ہیں اور سورگ اور اس میں موجود نعمتوں کی بات کرتے ہیں۔ اگر مان لو کہ محمد کی باتیں صحیح ہیں تو ہم زیادہ سمجھتے ہیں اور ہمارے پاس مال بھی سب سے ادھک ہے اور نیک کام کرنے میں بھی ہم سب سے آگے ہیں، تو میں سورگ کے ادھک یوگ و پاتر ہوں، جبکہ محمد مسلمان مزدوروں کی مدد کرنے سے پیچھے ہٹ گئے ہیں۔ اسی پرکار آس بن وائل نے کہا، مان لو کہ تمہیں بھی محمد کا سورگ مل جائے اور تم بھی اس میں چلے گئے، تو میں تمہاری مزدوری دینے میں جلدی نہیں کروں گا، کیونکہ اس دن میں تم لوگوں کو سورگ میں جانے والوں کی قطار میں دیکھوں گا اور اس وقت تم لوگ میرے پاس آ کر اپنی مزدوری لے سکتے ہو، میں وہاں پر تمہاری مزدوری سے زیادہ تمہیں دوں گا اور تمہیں پرسن کروں گا۔ اس وقت پوتر قرآن کے سورہ مریم کی 63 آیت نازل ہوئی، جس میں مہان ایشور کہتا ہے، سورگ میرے متقی بندوں سے وشیش ہے، یعنی جو ایشور سے بھائی رکھتے ہوں گے اور ایشور کی اوگیا کرنے سے پرہیز کریں گے۔ سورگ وہ اراست ہے جو نیک کام کرنے والوں کو ان کے کاریوں کے بدلے میں ملے گا، اور جو لوگ تقویٰ نہیں رکھتے ہیں وہ اس کا سواد بھی نہیں چکھ سکیں گے۔ दोस्तों, यहाँ पर हम संक्षेप में स्वर्ग के बारे में कुछ बताना चाहते हैं। परलोक के दिन हर इंसान का हिसाब किताब होगा। जो ईमानदार और महान ईश्वर पर आस्था रखने वाला इंसान होगा, उसकी जगह स्वर्ग है। जो भी स्वर्ग में जाएगा, उसे कभी भी मौत नहीं आएगी और वो हमेशा हमेशा उसमें रहेगा। स्वर्ग में हरे भरे बाग होंगे और उसके नीचे दूध और शहद की नहरें बह रही होंगी। स्वर्ग में जाने वाले हर इंसान को एक नहीं बल्कि हजारों हूरें यानी अप्सराएं दी जाएंगी। स्वर्ग में जाने वाले को न कभी मौत आएगी और न ही वो कभी बूढ़ा होगा। स्वर्ग में हर तरह के फल के बाग होंगे। इंसान जिस फल की इच्छा करेगा, वो स्वयं उसके पास आ जाएगा। इसी तरह जब स्वर्ग में रहने वाला इंसान किसी पक्षी का मांस खाना चाहेगा, तो वो खुद उसके पास आ जाएगा। स्वर्ग में इंसान खाएगा पिएगा, परंतु उसे शौच की आवश्यकता नहीं होगी। जिस तरह से इस दुनिया में बच्चा माँ के पेट में खाता है, परंतु उसे शौच की आवश्यकता नहीं पड़ती है। स्वर्ग में इंसान जिस नेमत से जितना भी लाभ उठाए, वो नेमत कम नहीं होगी। जिस तरह से एक चिराग से हजारों चिराग जला लिया जाता है, मगर वो चिराग खत्म हुआ कम नहीं होता है। तो दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है। खुदा हाफिज।
दोस्तों, ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। ये सभा अब यहीं पर संपन्न होती है। हमें इजाज़त दीजिए। खुदा हाफिज़।